विचारहरू पनि मान्छेले गरिरह हुन्छन् होइन। त्यसैले तपाईँलाई छोटकरी रूपमा सर्वप्रथम यो क्रिसमस सिजन भनेको चाहिँ यो क्रिसमसको समय अनि त्यसपछि यो क्रिसमसको महत्त्व, यो क्रिसमस के हो होइन, विशेष गरिकन क्रिसमस चाहिँ हामीले येशूको जन्मलाई दिवसको रूपमा मनाउँछौँ त त्यसको सही अर्थ चाहिँ के हो हामीले अलिकति बुझ्नुपर्ने हुन्छ। त्यो कुरो तपाईँलाई म अलिकति बताउनलाई प्रयास गर्छु। सर्वप्रथम तपाईँलाई मैले बुझाउन चाहन्छु, सर्वप्रथम ख्रिस्टको जन्म बारेमा भविष्यवाणीहरू आज धेरै कुराहरू हामी त्यो हेर्छौँ, तर यो क्रिसमस सिजन अब हामीहरू अब मेरो बारेमा तपाईँले भन्नुभयो भने धेरै वर्षसम्म धेरै कुराहरूको बारेमा मलाई थाहा थिएन, यद्यपि म विश्वास गरेको 41 वर्ष भयो होइन। परमेश्वरले उहाँको वचनद्वारा र विभिन्न कुराबाट मलाई धेरै कुरा सिकाउनु भएको छ, तर एकैचोटि सबै कुरा जानिन्छ भन्ने छैन, त्यसको समय छ होइन। अनि कतिचोटि आज पनि मान्छेहरू यो क्रिसमस मनाउँछन्, यसमा धेरै कुराहरू आउँछ। एउटा सेन्टा क्लज भने तपाईँ कतिजनाले नाम सुन्नु पनि भा हुँदैन, तर कतिजनाले चाहिँ त्यो सेतो सेतो टोपी यस्तो लगाएको, रातो यस्तो टोपी लगाउने, अर्को होइन सेतो दाढी भएको, धेरै किसिमको, अब विशेष गरी जवानहरूले अहिले चाहिँ अब फेसबुक अनि विभिन्न किसिमका इन्टरनेटका माध्यम भएको हुनाले, अनि नेपालमै नबसेर अरू ठाउँमा बस्नेहरू जस्तो हाम्रो सद्रक बाबु चाहिँ फ्रान्समा, यिनीहरूको ले चाहिँ धेरै कुराहरू देखेको हुन्छ होइन। त्यस कारणले तपाईँलाई अलिकति म यो क्रिसमस सम्बन्धी यसको वरिपरिमा यो सिजनमा मनाउने कतिवटा कुराहरूको बारेमा तपाईँलाई अलिकति भन्न चाहन्छु, हामीले त्यसलाई कसरी विचार गर्ने। अब अमेरिका र पश्चिमी देशको बारेमा तपाईँलाई म भने भनेदेखि पुरानो पुरानो मण्डली समूह अथवा सम्प्रदाय डिनोमिनेसन भन्छ, क्याथोलिक भयो, लुथरन भयो, एङ्ग्लिकन भयो, धेरै किसिमका चर्च पहिलादेखिको तिनीहरूको धेरै किसिमका चलनहरू हुन्छन्। कतिचोटि तपाईँलाई म भन्छु यो चलन चाहिँ बाइबलमै भएको चलन भन्दा फरक कुराहरू हुन्छ, त्यसलाई हामीले बुझ्नुपर्ने हुन्छ होइन। जस्तो अघि त्यहाँ सुनिरहेको थिएँ मैले नाच्ने कुराको बारेमा, कुनै समय नाच ठिकै छ, तर तपाईँलाई यहाँबाट अहिले म भन्छु त्यो सङ्गतिमा मण्डलीमा सर्भिस गरिरहेको बेलामा नाच्ने कुरा मेरो चाहिँ समर्थन छैन, मलाई त्यो मन पर्दैन होइन। तर कतिजना मण्डलीहरू नेपालकै पनि अहिले फेसबुकमा हामी नाचिराखेको देख्छौँ, मलाई चाहिँ मण्डलीमा उपस्थित भएर परमेश्वरको वचन सुन्ने, आराधना स्तुति गर्ने बेलामा चाहिँ एकदम प्रभुको अगाडि आफैलाई विनम्र तुल्याएर उहाँको कुरा, उहाँलाई महिमा दिने कुरा नै सबभन्दा मुख्य लाग्छ मलाई। त्यहाँ एक प्रकारको अनुशासन मलाई राम्रो लाग्छ होइन, म त्यही प्रकारले हुर्केँ, मेरो अध्ययनमा परमेश्वरको वचनमा यही सिकिराखेको छु। त्यसैले यो नाच्ने कुरा चाहिँ हामीले प्र्याक्टिस गर्न जरुरी छैन, तर तपाईँले कुनै बेलामा बाहिर होइन क्यारल खेल्दा नाच्नु भयो, त्यसमा मेरो केही भन्नु छैन। तर यहाँ मैले के सम्बन्ध गर्न लाग्छु भने नि, यो विभिन्न चर्चहरूमा सुरु भएका चलनहरूको बारेमा तपाईँलाई अलिकति म बताउन चाहन्छु। उदाहरणको लागि क्रिसमस ट्री भन्छ, अघि मैले सेन्टा क्लज भने होइन, अब तपाईँलाई अलिकति म भन्छु, धेरै मण्डलीहरूमा यो यो क्रिसमसको चार हप्ता अगाडिदेखि नै हरेक हप्ता एउटा एउटा क्यान्डल बाल्ने चलन हुन्छ। उनीहरूको चारवटा कहीँ पाँचवटा कहीँ क्यान्डल हुन्छ, क्यान्डल भनेको चाहिँ मैनबत्ती होइन। त्यसैले उनीहरूले चाहिँ त्यो एक महिना अगाडिदेखि नै क्रिसमसको दिनसम्मलाई एउटा एडभेन्ट भनेर भन्छ। एडभेन्ट भनेको चाहिँ वास्तवमा ल्याटिन शब्द हो, अनि यो चाहिँ यसको खास नेपाली अर्थ चाहिँ आगमन भन्छ, ख्रिसलाई को ख्रिस यसु आउनु हुने कुराको लागि तयार हुने होइन, हामी तयारीमा रहने। अनि यो एडभेन्ट दुईटा हुन्छ, एउटा चाहिँ यसु प्रभुको पहिलोचोटि जस्तो क्रिसमसको दिनमा जन्मिनु भयो भन्ने कुरा भयो होइन, बेथलेहेम सहरमा एउटा बालकको रूपमा गाईको गोठमा मरियमबाट जन्मिनु भयो, यसको बारेमा हामी बाइबलमा धेरै कुरा सिक्छौँ। अर्को चाहिँ येशूको दोस्रो आगमनको बारेमा छ होइन, अनि अहिले चाहिँ 2000 वर्ष अगाडि नै येशू आइसक्नुभयो, अनि उहाँले सबै कुरा गरिसक्नुभयो। येशूको बलिदान र उहाँले गरेको कामको कारणले तपाईँ र मैले येशूमा विश्वास गरेर परमेश्वरको सम्बन्धमा आउन सकेका छौँ, हाम्रो पापहरू उहाँले हटाइदिनु भएको छ र हामीलाई अनन्त अजम्मरी जीवन दिनुभएको छ। यो हाम्रो अहिलेको अवस्था हो। अब तपाईँलाई छोटकरीमा यो एडभेन्टको बारेमा बताउन चाहन्छु। एडभेन्ट, येसुको आगमन, येसु आउँदै गर्ने, यो एडभेन्ट भन्ने शब्द चाहिँ खासमा यो ल्याटिन शब्द हो, तर यो ल्याटिनमा चाहिँ ग्रिक शब्द पेरोइस, पेरोसिया, पेरोसिया भन्ने शब्द ग्रिकबाट ल्याटिनमा एडभेन्ट भनेर यो अनुवाद भयो। अर्को शब्दमा येसु ख्रिस्टको आगमनलाई पर्खिराख्ने। तपाईँलाई अलिकति म सम्झाउन चाहन्छु, परमेश्वरले संसारको सबै मानिसहरूको उद्धारको लागि जुन योजना गर्नुभएको थियो बाइबलमा प्रशस्त त्यसको बारेमा छ, अनि त्यो योजना चाहिँ एउटा पवित्र जाति जसलाई इजरायल भनिन्छ खडा गरेर उनीहरूद्वारा त्यो जातिमा येशूको जन्म हुन्छ, अनि येशूले परमेश्वरले बनाउनु भएको योजना पुरा गर्नुहुन्छ। यो चाहिँ बाइबलको कुरा हो, हामी त्यसको बारेमा हामी पछि अलिकति हेर्छौँ। तर तपाईँलाई एडभेन्टको बारेमा कुरा गर्दै गर्दा येशूको आगमन भन्ने त्यसमा के हुन्छ भनेदेखि त्यसमा चाहिँ विशेष गरी यो मैनबत्तीको कुरा तपाईँलाई मैले भन्दै थिएँ। मैनबत्ती क्यान्डल, एडभेन्ट क्यान्डल भन्छ, धेरै जस्तो मण्डलीहरूमा अमेरिकामा चाहिँ बाल्छ यो यो जम्मा पाँचवटा क्यान्डल हुन्छ, कसै कसैको चारवटा मात्रै हुन्छ, यो फरक फरक रङका हुन्छन्। पहिलो क्यान्डल चाहिँ यहाँ आशा लेखेको छु मैले, होप, होप भन्छ। अहिले यो गएको हप्ता चाहिँ दोस्रो क्यान्डल बालिसक्यो यहाँ, त्यसलाई चाहिँ प्रेम भन्छ, लभ, होप, लभ। अब यहाँको पश्चिमी देशहरूको अनुसार अब आउने आइतबारमा उनीहरूको जस सेवा हुन्छ, तेस्रो क्यान्डल आनन्द अथवा जोय, त्यसपछि अन्तिम चाहिँ पाँचौँ चौथो क्यान्डल जुन चाहिँ शान्ति, पिस। त्यसपछि एउटा त्यसको बिचमा अर्को क्यान्डल हुन्छ, मैनबत्ती हुन्छ, त्यो चाहिँ ख्रिस्टको क्यान्डल, त्यो चाहिँ सेतो हुन्छ। ख्रिस्ट चाहिँ शुद्ध र पवित्र हुनुहुन्छ, त्यस कारण यो सेतो क्यान्डल भनेर भनिन्छ। तर यो प्रेम, आशा, प्रेम, आनन्द, शान्ति जुन चाहिँ क्यान्डलहरू, यो आशा र प्रेम चाहिँ बैजनी रङको क्यान्डल हुन्छ, पर्पल क्यान्डल। यो आनन्द चाहिँ पिङ्क, जुन चाहिँ हामी गुलाबी भन्छौँ। अनि यो शान्ति चाहिँ रातो खालको हुन्छ, होइन, भेलभेट भन्छ। त्यसपछि ख्रिस्टको क्यान्डल चाहिँ सेतो। तर मुख्य गरेर यहाँ ख्रिस्टका गुणहरू भनेर लेखेको छु मैले, येशूको आगमनसँगै चाहिँ उहाँले मानिसहरूको लागि आशा, प्रेम, आनन्द र शान्ति लिएर आउनुभयो, होइन। मानिसहरू आफ्नो पापको कारणले, परमेश्वरबाट टाढा भएको कारणले उनीहरूमा मृत्यु थियो, उनीहरूमा जीवन थिएन। तर जब परमेश्वरले प्रतिज्ञा गर्नुभएको मसीहको आगमन हुन्छ, एडभेन्ट, त्यसमा चाहिँ उहाँ यी गुणहरू लिएर आउनुभयो, येशु ख्रिस्ट यी गुणहरू लिएर आउनुभयो, भर्च्यु भन्छ यसलाई अङ्ग्रेजीमा, आशा, प्रेम, आनन्द, शान्ति। अब तपाईँलाई म भन्छु, यो क्यान्डल बाल्नै पर्छ, जरुरी छैन, त्यही कुरो तपाईँलाई भन्छु। कहिलेकाहीँ के हुन्छ भने नि, फेसबुकतिर अब धेरै मान्छेले राखिरहेछ नि यो क्रिसमस ट्री भन्ने, अर्को कुरा छ क्रिसमस ट्री। अहिले यहाँ मेरो घरमा चाहिँ क्रिसमस ट्री बत्ती सत्ती बलेको छ। म आफै चाहिँ 41 वर्ष विश्वास गरेको भए पनि म बच्चैदेखि क्रिसमस ट्री राखेर हुर्किया होइन, त्यसैले मलाई त्यति धेरै सम्बन्ध छैन, त्यति त्यसको केही अर्थ लाग्दैन। तर मेरो छोराहरू चाहिँ सानैदेखि क्रिसमस ट्री, त्यसमा बत्ती, त्यसपछि त्यो के भन्छ, त्यो येशु ख्रिस्ट गाईको गोठमा जन्मिएको सिन, अनि त्यसपछि त्यसको गीत, धेरै उनीहरूलाई एकदमै इमोसनल हुन्छ त्यसले, होइन। त्यसैले मान्छेहरू गर्छन् त्यो सिजनमा एउटा सम्झना येशुको गर्छन्, येशुलाई महिमा गर्छन्, आफैलाई तयार गर्छन्। मैले यो क्यान्डलको बारेमा, यो चारवटा कुराहरूको बारेमा जो कुरा गर्दैछु, येशुको आगमनको लागि आफैलाई शुद्ध गर्ने, परमेश्वरप्रति पश्चाताप गर्ने, यो सबै कुराहरूको लागि यो ठिक छ परमेश्वरको सम्बन्धमा, किनभने येशु ख्रिस्टबाट जुन यो गुणहरू छन्, आशा, प्रेम, आनन्द, शान्ति, तपाईँ र मेरो त्यतिखेर हुन्छ जतिखेर तपाईँ र म पश्चाताप गरेर आफ्नो संसारिक कुराहरू छोडेर येशुको पछि लाग्छौँ। त्यसकारणले उनीहरूले यसलाई चाहिँ एउटा आफैलाई तयार गर्ने र परमेश्वरतिर फर्किने एउटा माध्यमको रूपमा लिँदछ। तर तपाईँलाई मैले के भने भने हिन्दू अथवा अन्य कुनै धर्म मान्ने मान्छेहरूले जस्तै क्रिस्चियनहरूले यो बत्ती बाल्ने कुन खालको रङ यो चलन चल्ती जति पनि रीति कुराहरू हुन्छ नि यो सबै कुराले हाम्रो उद्धार गर्दैन। यो क्लियर कुरा हामीले बुझ्नुपर्छ। अब तपाईँलाई सेन्टा क्लजको कुरा गर्छु। सेन्टा क्लज भन्ने चाहिँ वास्तवमा 336 यो सेन्टा क्लज मैले क्रिसमसको कुरा गरेँ तपाईँलाई। क्रिसमस यो अब यसको बारेमा क्रिसमस मनाउने र नमनाउने क्रिस्चियनहरू पनि हुन्छन्। तपाईँले कतिजना क्रिस्चियनहरूले हामी त क्रिसमस मनाउँदैन यो साँचो होइन भन्ने मान्छेहरू पनि हुन्छन्। तपाईँलाई ती सबै कुराहरूको बारेमा अलिकति प्रश्न पार्न चाहन्छु। तपाईँले कुनै न कुनै दिन क्रिसमस मनाउन नमनाउने क्रिस्चियन पनि भेट्नुहुन्छ। अब यहाँ क्रिसमस मनाउने कुरा तपाईँ र मलाई मुक्ति पाउने कुरासँग सम्बन्ध छैन। हाम्रो उद्धारकर्ता 2000 वर्ष अगाडि संसारमा जन्म लिनुभयो। उहाँ संसारमा जन्म लिनुभएको मुख्य कारण क्रुसमा बलिदान भएर तपाईँ र मेरो पापको दण्ड तिर्ने, आफ्नै शरीरमा सबै कष्ट र दुःख भोगेर तपाईँ र मेरो आफ्नो पापको कष्ट दुःख हामीले भोग्नुपर्ने उहाँले भोगिदिनुभयो। त्यसकारण हाम्रो सबै पापबाट हामीलाई छुटकारा दिएर परमेश्वरको सम्बन्धमा हामीलाई ल्याउनलाई उहाँ आउनुभयो। त्यस कारणले त्यसको सम्झनामा हामी येशूको जन्मको बारेमा आनन्द गर्न सक्छौँ। अघि मैले सुरुमै भने यो क्रिसमसको कुराले चाहिँ अझै परमेश्वरले यत्रो ठुलो उद्धारको योजना तपाईँ र मेरो लागि 2000 वर्ष अगाडि नै सुरु गरेर सिद्धाइसक्नुभयो। अब त हामी उहाँमा विश्वास गरेर जीवन पाउन सक्छौँ। अनि यति ठुलो परमेश्वरको प्रेम र उद्धारको लागि हामी परमेश्वरलाई धन्यवाद दिने, आफ्नै जीवनहरू जाँच्ने, आफ्नो विचारहरू जाँच्ने, अनि परमेश्वरलाई हामी ठिक प्रकारले पछ्याएका छौँ कि छैनौँ, उहाँको वचन अनुसारको जीवन छ कि छैन, यी सबै कुरा गरेर पश्चाताप गरेर परमेश्वरमा नजिक हुनको लागि यो सबै कुरा सहयोगी हुन सक्छ। तर एउटा कुरा तपाईँले बुझ्नुपर्छ, कुनै पनि मान्छेले मुक्ति चाहिँ आफैले कमाउन सक्दैन। हामीले पूजा गरेको कारणले, क्रिसमस ट्री राखेको कारणले, कुनै अर्को कुरा गरे यसले हामीलाई मुक्ति दिँदैन। यो तपाईँले प्रष्ट बुझ्नुपर्छ। हाम्रो मुक्ति येशूले मात्रै दिन सक्नुहुन्छ। त्यो चाहिँ सित्तैमा विश्वासद्वारा आउँछ। Ephesians 2:8-9 तपाईँले हेर्नुभयो भने प्रष्ट यो कुरा छ। विश्वासद्वारा अनुग्रहबाट सित्तैमा हामीलाई उपहारको रूपमा उहाँले उद्धार दिनुहुन्छ। हाम्रो कामबाट होइन, नत्र मान्छेले घमण्ड गर्छ, त्यहाँ लेखिएको छ। त्यस कारणले यो कुरो हामीले प्रष्ट हुनुपर्छ। यद्यपि अरू मान्छेहरूले क्रिस्चियनहरूले चाहिँ रुख रोप्छ अनि के नि के रुखलाई पूजा गर्छ के भन्छ। तपाईँलाई मैले के भनेको भनेदेखि यो क्रिसमस मनाउने सुरु चाहिँ 336 AD, अहिले 2022 AD भयो होइन, इस्वी सम्बत 336 जुन बेलामा रोमी साम्राज्य चाहिँ क्रिस्चियन देश भनेर घोषणा गर्यो, त्यो बेलाको सम्राट कन्स्टन्टाइन भन्ने थियो। तपाईँले मण्डलीको इतिहास पढ्नुपर्ने हुन्छ त्यसको बारेमा। अनि त्यो बेलादेखि 25 डिसेम्बरलाई क्रिसमसको दिन येशूको जन्म मनाउने भनेर कुरा गरिएको हो। अब तपाईँलाई म अलिकति के भन्छु भने नि, त्यो December 25 दिन येशू जन्मेको हो भन्ने कुरा प्रमाण छैन। त्योभन्दा एक दुई दिन उता हुनसक्छ, यता हुनसक्छ, तर ठ्याक्कै त्यही दिन चाहिँ होइन भन्ने कुरा धेरै मान्छेहरूले खोजतलास गरेर भनेका छन्। तर हामीलाई त्यसको केही मतलब छैन। यो सुरु भयो, तर कमसेकम हामीले यो क्रिसमसको सिजनमा येशू सुरुमा मानिस भएर जन्मिनु भयो हाम्रो उद्धारको लागि, त्यसलाई सम्झना गर्दै परमेश्वरलाई धन्यवाद दिँदै येशूलाई नचिन्नेहरूको बिचमा अझै परमेश्वरको सुसमाचार र उहाँको निम्ति गवाही बनेर तपाईँ र मेरो जीवनदेखि अरूलाई ख्रिस्टमा ल्याउने काममा हामी काम गर्न सक्छौँ। तर फेरि पनि म भन्छु, क्रिस्चियनले कुनै पनि कुरा गरेर, हामी अघि भर्खरै आराधना स्तुति चढाउँदै थियौँ, आराधना स्तुति चढाएर पनि हामीले उद्धार पाउने होइन। आराधना स्तुतिको योग्य परमेश्वर हुनुहुन्छ, उहाँ हामीबाट आराधना स्तुति चाहनुहुन्छ। तपाईँलाई एउटा प्रश्न एउटा कुरा म अहिले के भन्छु भने नि, तपाईँ जो सुनिराख्नु भएको छ सबैको लागि, येशु हाम्रो हृदयमा आएर बास गर्नुहुन्छ पवित्र आत्मामा। जुन दिन तपाईँले येशूलाई प्रभु स्वीकार्नुहुन्छ, रोमी 10:9-10, अनि उहाँलाई विश्वास गर्नुहुन्छ, तपाईँ र मेरो पाप क्षमा हुन्छ, हामी उद्धार पाउँछौँ। त्यस कारणले एउटा प्रश्न तपाईँले थाहा पाउनुपर्छ, क्रिस्चियन भनेको चाहिँ नयाँ जन्म पाएको, येशूमा विश्वास गरेर, तर उसले कुनै कुरा गरेर उसले मुक्ति पाएको होइन। अब हामी परमेश्वरका छोराछोरी हुन्छौँ। योहन्ना 1:12 के छ, उहाँलाई ग्रहण गर्ने र उहाँको नाउँमा विश्वास गर्नेलाई उहाँले परमेश्वरको सन्तान हुने अधिकार दिनुभयो, तपाईँ र म परमेश्वरको सन्तान हुन्छौँ। त्यस कारणले यहाँनिर एउटा पोइन्ट के छ भने नि, हामीले के गर्ने भन्दा पनि हामी के हुनेसँग सम्बन्ध छ। जुन दिनसम्म तपाईँ परमेश्वरको छोराछोरी हुनुहुन्न नि, तपाईँसँग अनन्त जीवन हुन सक्दैन। अनि छोराछोरी हुने कुरा चाहिँ उहाँलाई विश्वास गर्ने र ग्रहण गर्ने, उहाँलाई प्रभु स्वीकार्ने भनेको चाहिँ आफ्नो प्रभुत्व आफूबाट छोडेर येशूलाई पछ्याउने। तपाईँहरू मेरो जीवनमा अस्तिको हप्ता हामीले हेरेको थियौँ, हाम्रो इच्छा तोडिनुपर्छ र येशूकै इच्छा हाम्रो इच्छा हुनुपर्छ, उहाँलाई चिन्ने व्यक्ति त्यो हो। त्यस कारणले यो कुरो जहिले पनि प्रष्ट बुझ्नुपर्छ, कुनै पनि रुख, कुनै पनि बत्ती, कुनै पनि के अरू कुनै पनि कुराले तपाईँ र मलाई उद्धार दिँदैन, येशूमा विश्वास गरेर सित्तैमा। अनि त्यो विश्वासले तपाईँ र मलाई परमेश्वरको छोराछोरी बनाएको हुन्छ, अनि त्यो परमेश्वरको छोराछोरीको रूपमा हामी उहाँलाई आराधना चढाउँछौँ, उहाँको महिमा गर्दछौँ। यो कुरो प्रष्ट हामीले बुझ्नुपर्ने हुन्छ। त्यस कारण मैले एउटा कुरा के भने, क्रिसमसको सुरुवात हामीले यसलाई मनाउने कि नमनाउने, मैले तपाईँलाई मेरो आफ्नो व्यक्तिगत विचार के दिएँ, क्रिसमस मनाएर मुक्ति पाउने होइन, तर परमेश्वरले आफ्नो पुत्र संसारमा पठाएर येशू संसारमा जन्म लिनु भएको त हो नि, त्यो कारणले उहाँ संसारमा मान्छे भएर आएर हाम्रो लागि मर्नु भएर हाम्रो उद्धारको बाटो खोलिदिनु भयो। अब त्यो सम्झनामा येशूको जन्मदिन मनाएर हामीलाई केही नोक्सान छैन, हामी अझै विश्वासमा अझै उत्साहित हुन सक्छौँ, एकले अर्कालाई उत्साहित बनाउन सक्छ, हामी रमाइलो गर्न सक्छौँ। त्यस कारणले जहिले पनि हामीले यो कुरालाई प्रष्ट बुझ्नुपर्छ, क्रिसमस मनाउने जस्तो अरू मान्छेले चाडपर्व मनाएर धर्म कमाउँछ नि, हामी धर्म कमाउँदैन। पहिला कुरा, हामी चाहिँ छोराछोरी पहिला हुनु पर्यो। हामी पावलले भन्छ नि 2 Corinthians 5:17, कोही ख्रिस्टमा छ भने त्यो नयाँ सृष्टि हो। तपाईँ र म नयाँ सृष्टि नभएसम्म तपाईँ र मैले गरेको केही काम लाग्दैन। हाम्रो सम्बन्ध येशू ख्रिस्टसँग हुनुपर्छ, त्यही सम्बन्ध नै हाम्रो जीवनद्वारा उहाँको आत्माको शक्तिमा हामी जिउन सक्छौँ। अब यो क्रिसमसको बारेमा तपाईँले यो मनाउने नमनाउने के हो भनेर अलिकति बताएँ। 336 AD कन्स्टन्टाइन भन्ने रोमी सम्राटको सम्राटको पालादेखि यो क्रिसमस मनाउने 25 December सुरु भयो। हामी मनाउन सक्छौँ, कसैले भन्छ यो होइन मनाउनु पर्दैन, जरुरी छैन, कसै जसको जे इच्छा छ त्यही हो, तर तपाईँ र म मनाउँछौँ किनभने यो एउटा असल कुरा हो। अर्को कुरा तपाईँलाई मैले भन्न लागेको थिएँ, यो एडभेन्टको बारेमा मैले भनिसकेँ। अर्को कुरा, यो सेन्टा क्लज, अनि सेन्टा क्लज भनेको चाहिँ सेन्ट निकोलस भन्ने, अनि सेन्ट निकोलस भन्ने व्यक्ति चाहिँ एकदमै धनी, उसको आमा बाउ चाहिँ धनी थियो अरे, अनि उसको उसले धेरै सम्पत्ति पाएको थियो, ऊ चाहिँ बिसप थिए सेन्ट, अनि त्यो त्यो बाबुआमाबाट पाएको सम्पत्तिबाट चाहिँ उनले गरिबहरूलाई दिने गर्दथे। अनि त्यसकारण त्यो सेन्ट निकोलसबाट या अमेरिकामा डच मान्छेहरू, नेदरल्यान्डका मान्छेहरू यहाँ आएर उनीहरूको भाषामा चाहिँ सेन्टाक्लोसलाई चाहिँ सेन्टाक्लोस भन्दो रहेछ। अनि त्यो त्यसबाट हुँदै हुँदै सेन्टाक्लोस भन्ने कुरा आयो होइन, सेन्टर कलस भन्दो रहेछ त्यो डसले, अनि सेन्टा क्लस भनेर आयो। सेन्टा क्लस चाहिँ तपाईँहरू कतिजनाले देख्नु भएको छ, उनीहरूले दारी सारी लाएर सेतै कपाल फुलेको, सेतै दारी भएको, रातो यस्तो लगाएको, सेतो टोप, यस्तो मान्छेहरू देख्छ नि, उसले चाहिँ गिफ्ट दिन्छ। अनि कतिजना यो अमेरिकामा चाहिँ के चलन छ भने, क्रिसमस ट्रीको फेदमा चाहिँ गिफ्टहरू, गिफ्ट भनेको चाहिँ उपहारहरू राखेका हुन्छ। अनि यहाँ बच्चाहरूलाई के सिकाउँछ भने नि, उसको सेन्टा क्लजले राति चिम्नीबाट आएर चाहिँ, धुवा जाने पालबाट आएर चाहिँ त्यो गिफ्ट दियो भनेर त्यस्तो खालको कुरा सिकाउँछ। त्यस्तो क्रिस्चियनहरू पनि हुन्छ, तर रियालिटीमा, वास्तविकतामा त्यो कुरा होइन, होइन। त्यो सेन्टा क्लज भन्ने नाम त्यहाँबाट आयो, त्यस कारण हामीले प्रष्ट बुझ्नुपर्छ। अब कसैलाई रमाइलोको लागि गर्ने ठिकै छ, तर केटकेटीहरूलाई पक्का थाहा हुनुपर्छ कि त्यो सेन्टा क्लजले आएर गिफ्ट दिँदैन, हामीले दिने हो। त्यस कारण यो सबै कुरा म तपाईँलाई प्रष्ट पार्न चाहन्छु। त्यसपछि हामी आजको विषयमा जानेछौँ। आजको विषय तपाईँलाई ख्रिस, येशु ख्रिस्टको जन्म र जीवनबारे भविष्यवाणी। अहिलेसम्म मैले तपाईँलाई के भने, सेन्टा क्लज, क्रिसमस ट्री, क्रिसमस प्रष्ट भने, अनि फेरि पनि यो दोहोऱ्याउँछु तपाईँलाई म, हाम्रो उद्धार हाम्रो विश्वासद्वारा परमेश्वरको अनुग्रहमा सित्तै हुन्छ। मान्छेले गरेको कामले उद्धार पाउने होइन, तर तपाईँ र म ख्रिस्टमा छ भने, येशु प्रभुले मत्ती 7 अध्यायमा भन्नुहुन्छ नि, होइन, तिमीहरूको फलद्वारा तिनीहरूलाई चिन्नेछौ। यदि तपाईँ र म साँच्ची नै परमेश्वरको छोराछोरी हौ भने, तपाईँ र मेरो जीवनमा येशुको चरित्र देखा पर्छ, प्रेम देखा पर्छ, उहाँको जस्तै विश्वास, उहाँको जस्तै एकअर्कालाई व्यवहार गर्ने, एकअर्कालाई प्रेम गर्ने, एकअर्काप्रति इमान्दार, घमण्ड नगर्ने, विनम्र, यो सबै कुरा आउँछ। त्यस कारणले त्यो कुरो एकदमै प्रष्ट हामीले बुझ्नुपर्छ। अब अर्को कुरा चाहिँ के छ भनेदेखि, यो क्रिस्चियनिटी नै किन, अब यहाँ क्रिसमस भन्ने बित्तिकै तपाईँलाई मैले अघि सुरुमै भने, क्रिसमस ख्रिस्टको जन्मको बारेमा हो भनेर हामीले भनिसक्यौँ। अनि जुन चाहिँ एकदमै महत्त्वपूर्ण कुरा हो, ख्रिस्ट संसारमा किन जन्मनुभयो, यसको बारेमा अन्य धर्मले, अन्य कुराहरूले गरेको भन्दा धेरै महत्त्वपूर्ण प्रमाणहरू यसमा हामी पाउँदछौँ। अनि आज म तपाईँसँग टाइम छैन कि येशु प्रभुको जन्मको बारेमा यति धेरै भविष्यवाणी भएको हामी देख्दछौँ। येशुको जन्मको बारेमा भएको भविष्यवाणीको बारेमा धेरै कुराहरू हामी देख्दछौँ। त्यस कारणले अलिकति तपाईँलाई आज म सेयर गर्न चाहन्छु, ख्रिस्ट संसारमा आउनु भएको, होइन, यहाँनिर तपाईँले पढ्नुहुन्छ योभन्दा अगाडि, यहाँ यो लुका 2:10 तपाईँलाई म पढ्न चाहन्छु। जब येशु प्रभुको स्वर्गदूतले तिनीहरूलाई भने, न डराओ, किनभने हेर म तिमीहरूलाई बडो आनन्दको सुसमाचार सुनाउँछु जो सबै मानिसहरूको निम्ति हुनेछ। यो कहिले हो, यो चाहिँ भेडा गोठालाहरू भेडालाई कुरेर बसिरहेको थिए चौरमा, जेरुसलेमबाट अलिकति नर्थतिर, होइन। अनि अचानक स्वर्गदूत देखा पर्छ र येशुको जन्मको बारेमा सबभन्दा पहिला सुसमाचार भेडा गोठालाहरूलाई स्वर्गदूतले सुनाउँछन्। यहाँनिर आनन्दको सुसमाचार भनेको छ, येशुको जन्मको बारेमा हो, किनभने स्वर्गदूतहरू देखेर ती भेडा गोठालाहरू डराउँछन्। सायद उनीहरूको जीवनमा कहिले त्यस्तो घटना घटेको थिएन। भेडा गोठालाहरू भनेको चाहिँ न नुहा हुन्छ, न केही गरेका हुन्छ, होइन, उनीहरू कस्तो अवस्थामा हुन्छन्, कोही मान्छे हेर्न पनि आउँदैन थियो होला। तर अचानक स्वर्गदूत देखेर तिनीहरू डराउँछन्। अनि त्यहाँ के छ, स्वर्गदूतले त्यहाँ भन्छ, बडो आनन्दको सुसमाचार सुनाउँछु जो सबै मानिसहरूको निम्ति हुनेछ। त्यसैले येशुको जन्म जो संसारमा 2000 वर्ष अगाडि नै भयो, त्यसको बारेमा यो क्रिसमसको सिजनमा हामी फेरि सोध्छौँ, विचार गर्छौँ, कसरी भएको थियो, परमेश्वरलाई महिमा दिन्छौँ। अनि त्यो सोच्दै गर्दाखेरि हामीलाई एउटा कुरा थाहा हुन्छ, यो चाहिँ सबै मानिसहरूको लागि उहाँ आउनुभएको थियो भन्ने कुरा हामी देख्दछौँ। त्यसै कारणले यहाँनिर येशु प्रभुले योहन्ना 14:6 भन्नुहुन्छ, येशुले तिनीहरूलाई भन्नुभयो, बाटो सत्य र जीवन म नै हुँ, मद्वारा बाहेक कोही पनि पिता कहाँ आउन सक्दैन। योहन्ना 14:6 यहाँनिर के छ, बाटो सत्य र जीवन उहाँले भन्नुहुन्छ म नै हुँ, मद्वारा बाहेक कोही पनि पिता कहाँ आउन सक्दैन अथवा स्वर्गमा जान सक्दैन। अनि एउटा प्रष्ट कुरा तपाईँ र मैले बुझ्नुपर्छ, येशुको जन्म संसारमा मानिसहरूको निम्ति उद्धारको बाटो, परमेश्वरकोमा जाने बाटो र मानिसहरूले जिउने जीवन र मानिसहरूको निम्ति सत्यता भएर आउनुभयो। त्यस कारणले येशु ख्रिस्टद्वारा मात्र हामी जीवन पाउँछौँ अनि हामी अनन्त जीवन पाउँछौँ र हामी जिउन सक्छौँ उहाँ नै सत्य हुनुहुन्छ अनि स्वर्ग जाने बाटो उहाँ हुनुहुन्छ भनेर प्रष्ट हामी यहाँ बुद्ध छौँ। त्यस कारणले यसले अर्को पक्ष के भन्छ, येसुमा विश्वास नगरिकन चाहे जस्तोसुकै धर्म मानोस्, जति असल मान्छे होस्, बाइबलले उनीहरूको बारेमा के भन्छ, येसुलाई विश्वास नगर्नेहरू आफ्नो कामसँगै पापसँगै शैतान पर्ने आगोको कुण्डमा पर्दछ। तपाईँ र मलाई परमेश्वरले बचाउनु भयो, हाम्रो समाजलाई खोलिदिनु भयो, सुसमाचार सुन्ने मौका दिनुभयो र आज हामीले येसुलाई विश्वास गरेका छौँ प्रभुको रूपमा, जसले गर्दा हामीले जीवन पाएका छौँ। त्यसैले येसु प्रभु संसारमा आएर यो कुरा भन्नुभयो। अर्को तपाईँलाई यहाँ पढ्न चाहन्छु, पहिलो तिमोथी 2 4-5 यहाँ के लेखेको छ, अघि बाटो र सत्य र जीवन मनै हुँ, म बाहेक कोही पनि पिता कहाँ जान सक्दैन, येसुले भन्नुभयो होइन, म बाहेक कोही पनि पिता कहाँ जान सक्दैन। त्यो सुसमाचार जो आनन्दको छ र सबैको लागि छ, उहाँको बारेमा एउटा अर्को कुरा के छ भनेदेखि, सबै मानिसहरूले मुक्ति पाउन् र तिनीहरू सत्यको ज्ञानमा आउन् भन्ने इच्छा उहाँ राख्नुहुन्छ, किनभने परमेश्वर एउटै हुनुहुन्छ, परमेश्वर र मानिसहरूको बिचमा मध्यस्थ पनि एउटै हुनुहुन्छ। यहाँ के भन्यो, येशु प्रभु सबैले मुक्ति पाउन् होइन, यहाँ परमेश्वरको इच्छा के छ, सबैले मुक्ति पाउन्, येशु सबैको लागि आउनुभयो अनि तिनीहरू सत्यको ज्ञानमा आउन्, चाहे अमेरिकामा बस्ने हुन्, चाहे चाइनामा बस्ने, चाहे नेपाल अथवा इन्डियामा बस्ने, रातो सेतो कालो जस्तोसुकै रङका हुन्, जुनसुकै जातिका हुन्, सबै मानिसहरूको लागि येशु प्रभु मुक्ति दिन आउनुभयो होइन, अनि ती मानिसहरू सत्यको ज्ञानमा नआएसम्म उनीहरूले उद्धार पाउँदैनौ, किनभने येशु नै बाटो सत्य र जीवन हुनुहुन्छ। अनि त्यो इच्छा, येशुलाई चिनोस् सत्य जानोस् भन्ने इच्छा परमेश्वर गर्नुहुन्छ, किनकि परमेश्वर एउटै हुनुहुन्छ। दुनियाँभरको परमेश्वर मान्छेहरूले बनाउँछ नि, जे देख्यो त्यही परमेश्वर कसैको चाहिँ होइन। अहिले चाहिँ संसारमा के छ, परमेश्वरको कुरा मान्ने भन्दा संसारको कुरालाई बढी मानिरहेको हुन्छ होइन, परमेश्वरलाई धन्यवाद दिने र परमेश्वरको इच्छा खोज्ने भन्दा जनावरहरूको बढी माया गरिरहेको हुन्छ। यहाँ अमेरिकातिर त के छ भने जनावरहरूले जति मान्यता पाउँछ नि, मानिसकै बच्चाहरूले पाउँदैन, उनीहरूलाई पेटबाट भट्टाभट खसालिरहेको हुन्छ, तर जनावरहरूको चाहिँ अधिकार एकदम ठुलो हुन्छ। मानिसहरूले जसरी रोमीमा 1 पावलले लेख्दछन्, परमेश्वर जो सृष्टिकर्ता हुनुहुन्थ्यो उहाँलाई चाहिँ नचिनेर उहाँलाई नपुजेर मानिसहरू सृष्टिका कुराहरूलाई पुजिरहेछन्। आजको संसार त्यही हो। त्यसैले तपाईँ र मैले आँखा खोल्नुपर्छ ताकि हामी परमेश्वरलाई पुजौँ, उहाँले सृष्टि गरेका कुरालाई होइन। त्यसैले परमेश्वर एउटै हुनुहुन्छ, परमेश्वर र मानिसको बिचमा मध्यस्थकर्ता पनि एउटै हुनुहुन्छ, मानिस येशु ख्रीष्ट, यहाँनिर येशुको बारेमा उहाँ चाहिँ पुरा मानिस र पुरा परमेश्वर, मानिस र येशु ख्रीष्ट एउटै व्यक्ति। येशु मात्रै पुरा मानिस हुनुहुन्थ्यो जो सिद्ध हुनुहुन्थ्यो, पापरहित हुनुहुन्थ्यो, र उहाँ येशु ख्रीष्ट हुनुहुन्थ्यो होइन, उहाँ एउटै परमेश्वर हुनुहुन्थ्यो, एउटै मध्यस्थकर्ता हुनुहुन्थ्यो। त्यस कारणले त्यो क्रिसमसको कथा, क्रिसमसको यो जुन चाहिँ कुरा छ, सन्देश छ, यो चाहिँ येशु मानिस भएर संसारमा आउनुभयो, मानिसहरू सबै मानिसहरूको, परमेश्वर र मानिसहरूको बिचमा पुल बन्नलाई, मध्यस्थकर्ता भनेको के, सम्बन्धमा ल्याउनलाई। तपाईँलाई अर्को एउटा यस्तै पद पढ्न चाहन्छु, यहाँ प्रेरित 4:12 पत्रुसले पवित्र आत्माले भरेपछि जब वचन दिँदै थिए त्यहाँ भनिराखेका छन्, अरू कसैमा मुक्ति छैन किनकि हामीले मुक्ति पाउनलाई स्वर्ग मुनि मानिसहरूका मानिसहरूमा अर्को कुनै नाउँ दिएको छैन। प्रियहरू, तपाईँले यो विश्वास गर्नुहुन्छ मुक्ति केवल येशूमा मात्रै छ? मेरो कतिजना इष्टमित्रहरू छन् येशूलाई विश्वास गरेका छैन, उनीहरूको लागि म दिन प्रार्थना गर्छु, जतिसुकै असल दान तुम्ने धर्म गर्ने हुन् उनीहरू होइन, मैले जतिसुकै नजिकबाट माया गरौँ, जुन दिनसम्म येशुको नाम उनीहरूले पुकार्दैनन् उनीहरू स्वर्ग जाँदैनन्। प्रियहरू हो के त्यसले तपाईँ र मलाई भित्रैदेखि बोझ भएको छैन? पावलले के भन्छ, ख्रिस्टको प्रेमले बाध्य गराउँछ, तिमीहरूमा ख्रिस्ट नबनुन्जेलसम्म मलाई प्रसव वेदना भएको छ। मानिसहरूलाई येशु चिनाउने काममा पावलले आफ्नो जीवन पनि बाँकी राखेन, त्यसको निम्ति उनले आफैलाई अर्पण गरे, त्यसको निम्ति उनी मृत्युदण्ड भोग्नु परे तापनि पावल अगाडि बढे। अनि हामीले देख्दछौँ कसरी यो येशुको जन्मले संसारमा उथल पुथल ल्याएको छ। येशुको जन्मले इतिहासलाई सम्बतलाई होइन, येशुको जन्मभन्दा पछाडि एडी भनिन्छ, त्योभन्दा अगाडि बिसी भनिन्छ, बिफोर क्राइस्ट भनेर भनिन्छ होइन। त्यस कारणले येशुको कुरा गर्दाखेरि अर्को एउटा पद तपाईँलाई म पढ्न चाहन्छु, हामी सबैलाई थाहा छ यो, सायद तपाईँ सबैले यसलाई कण्ठ गर्नुभएको छ, किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो। क्रिसमसको दिन जो येशु प्रभु जन्मनु भयो 2000 वर्ष अगाडि, परमेश्वरको प्रेम स्वरूप दिनुभएको उपहार मान्छेको उद्धारको लागि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो ताकि उहाँमाथि विश्वास गर्ने कोही नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। तपाईँलाई थाहा छ येशु संसारमा मानिसहरूलाई बचाउन आउनुभयो अनि त्यो बाँच्ने उपाय येशुमा विश्वास गर्नु पर्यो। तर जसले येशुलाई विश्वास गरेर प्रभु मान्दैन नि प्रियहरू, यो पक्ष कहिले भुल्नु हुँदैन, येशुलाई विश्वास गरेर प्रभु नमान्नेहरू नाश हुन्छन् प्रियहरू। तपाईँ र मलाई त्यसले कति बोझ दिन्छ, यो क्रिसमसमा तपाईँले कमसेकम त्यसको लागि प्रभुसँग गइरहेर प्रार्थना गर्नुहोस्, घुँडा टेकेर, र त्यो मानिसहरूलाई प्रभुको आत्माको भरपुरीमा सुनाउनुहोस् कि ख्रिस मात्र स्वर्ग जाने बाटो हो, येशुले मात्र अनन्त जीवन दिन सक्नुहुन्छ। नि उहाँले भन्नुभएको छ, चोर त चोर्न मार्न र नाश पार्न मात्र आउँछ, म त तिमीहरूले जीवन पाउन र त्यो प्रशस्त मात्रामा पाउन् भन्ने हेतुले आएँ। योभन्दा 10:10 मलाई साह्रै मनपर्छ यो पद, येशु प्रभुले भन्नुभयो म जीवन दिन आएँ। यो क्रिसमस परमेश्वरको प्रेम स्वरूप वरदानको रूपमा उपहारको रूपमा मानिसहरूको जीवन भएर येशु आउनुभयो र येशुले मात्र मानिसहरूलाई प्रशस्तताको जीवन दिनुहुन्छ, धार्मिकताको जीवन दिनुहुन्छ। येशुलाई विश्वास गर्नेहरू धार्मिकतामा जिउने छन्, यो एकदमै महत्त्वपूर्ण कुरा हो। त्यस कारणले यसो भन्दै गर्दा तपाईँलाई मैले 2-3 पोइन्ट यो भविष्यवाणी सम्बन्धी कुराको बारेमा अझै पढ्न चाहन्छु। येशु आउनुभएको महत्त्व उद्देश्य तपाईँलाई मैले अलिकति भने अनि यो 4 पोइन्ट तपाईँलाई अलिकति एक्सप्लेन गर्छु, सायद आज अलिकति टाइम लाग्छ तर यो महत्त्वपूर्ण छ। अनि वास्तवमा यो बाइबलको कुरा गर्दाखेरि बाइबलमा जो परमेश्वरको वचन लेखिएको छ, परमेश्वरको वचनको बारेमा येशु प्रभुले भन्नुहुन्छ सारा संसार पृथ्वी स्वर्ग टलेर जान सक्छ तर प्रभुको वचन टल्दैन। थाहा छ टल्दैन भनेको एउटा कमा पनि पुरा नभइकन छोड्दैन, येशुले भन्नुभएको। त्यस कारणले परमेश्वरको वचनले हामीलाई के भन्छ, परमेश्वरको बारेमा, येशुको बारेमा, यो उद्धारको बारेमा यति ठुलो प्रमाणहरू छन् जुन कुरा बाइबलमा लेखिएको छ। अनि उहाँको बारेमा प्रमाणहरू एउटा चाहिँ भविष्यवाणीहरू हुन्, एउटा कुरा त के भयो भने परमेश्वरले यो भविष्यवाणी मानिसहरूको उद्धार, जब आदम र हवाले पाप गर्छन् उनीहरूको उद्धारको लागि परमेश्वरले योजना सुरु गर्नुहुन्छ, योजना बनाउनुहुन्छ। परमेश्वरले मानिसको रूप लिएर संसारमा जन्म लिनुभएको कुरा हामीले लुका 2:10 अघि हेर्दै थियौँ। 2:10 के हेर्दै थियौँ, तिमीहरूलाई बडो आनन्दको सुसमाचार सुनाउँछु जो सबै मानिसहरूको निम्ति हुनेछ। अनि यहाँनिर उहाँले आफ्नो जन्मको बारेमा मानिसहरूलाई यो कुरा यहाँ भनिएको थियो। त्यसैले अब हामी यहाँ क्रिसमसको बारेमा भन्दै गर्दा, यो सिजनमा विचार गर्दै गर्दा, क्रिसमस मनाउने मानिसहरूको यो सुरुवात हुँदै गर्दा हामीले प्रष्ट रूपमा बुझ्नुपर्छ यसको मतलब के हो, यो के हो, तपाईँ र मेरो जीवनमा यसको उद्देश्य पुरा भएको छ। यो नै सबभन्दा ठुलो कुरा आज हामीले विचार गर्ने हाम्रो वचनमा होइन। क्रिसमस येशुले मानिसहरूको रूप लिएर मानिस भएर जन्मनु भयो भन्ने कुरा हामी यहाँ देख्दछौँ। अनि यहाँ तपाईँलाई चारवटा पोइन्ट म यसमा भन्न चाहन्छु छिट छिटो गरी। ख्रिस्टको जन्म एउटा भविष्यवाणी चाहिँ कन्या केटी जो चाहिँ एउटा अचम्मको कुरा, कहिल्यै घटना नभएको, कहिले यो वैज्ञानिक रूपमा सम्भव छैन, बायोलोजिकल रूप भन्छ के भन्छ वैज्ञानिक हिसाबले सम्भव छैन, त्यसो त येशुप्रभुले गरेको कुनै पनि कुरा वैज्ञानिक रूपमा सम्भव छैन, परमेश्वरले जब बोल्नुहुन्छ त्यो कुरो हुन्छ। त्यस कारणले कहिले पनि तपाईँ र मेरो दिमागले यो संसारको प्रमाण खोजेर परमेश्वरलाई प्रमाण गर्न सकिँदैन, तर उहाँले नै दिनुभएको बाइबलमा जति प्रमाणहरू छ त्यो सबभन्दा महत्त्वपूर्ण प्रमाणहरू छन्। दुईटा कुरा, एउटा चाहिँ अचम्मका कामहरू येशुप्रभुले गर्नुभयो, अनि सबभन्दा पहिलो अचम्मको काम चाहिँ दुई अध्याय युहन्नामा कानाको विवाहमा गर्नुहुन्छ उहाँले, होइन? अनि त्यहाँ तपाईँले पढ्नुभयो भने त्यो अचम्मका कामहरू देखेर धेरै मानिसहरूले येशुमाथि विश्वास गरेका छन्। सो अचम्मका कामहरू येशुप्रभुले गर्नुभएको मुख्य कुरा चाहिँ मानिसहरूले विश्वास गर्न सकोस् भनेर चिन्हहरू गर्नुभएको थियो, होइन? अर्को यो भविष्यवाणीहरू पनि येशुप्रभुले नै चेलाहरूसँग 3.5 वर्ष बिताउँदाखेरि धेरै भविष्यवाणी गर्नुभएको थियो, जुन चाहिँ येशुप्रभुको क्रुसको मृत्युको बेलामा सबै पुरा भयो। तर येशुप्रभु जन्मनुभन्दा पनि अगाडि भएका भविष्यवाणीहरू जो पुरानो नियममा हामी देख्दछौँ, अनि जस्ताको तस्तै दुरुस्तै, अब यहाँ हामीसँग समय छैन एउटा एउटा भविष्यवाणी केलाएर हेर्ने समय छैन, तर म तपाईँलाई मोटामोटी छोटकरी रूपमा हेर्न चाहन्छु। सो पुरानो नियममा येशु चाहिँ कन्याबाट गर्भ हुन्छ भन्ने यथार्थ कुरा भविष्यवाणी भएको छ, जुन चाहिँ तपाईँलाई थाहा छ कति वर्ष अगाडि, कमसेकम 740 वर्ष अगाडि यो भविष्यवाणी भएको छ। अनि दोस्रो पोइन्टमा क्रिस्चियन के भन्छ क्रिसमसको भविष्यवाणी के ख्रिस्ट जन्मको भविष्यवाणी ऐतिहासिक रूपमा पुरा भयो। ऐतिहासिक भनेको चाहिँ इतिहास भनेको चाहिँ केलाई इतिहास भन्छौँ भने जुन मान्छे जुन घटनाहरू घट्छ नि त्यो इतिहास हो, त्यो प्रमाणित भएको कुरा हो। अनि यो पुरानो नियमको भविष्यवाणीहरू इतिहासमै प्रमाणित भएको छ। येशूलाई नचिन्ने र विश्वास नगर्नेहरूले पनि थाहा पाएर देखे। तेस्रो कुरा चाहिँ येशूको जन्म कन्याबाट हुने परमेश्वरको वचनमा प्रशस्त सिकाइएको छ, अनि त्यसको मुख्य कारण किन हो त्यो कुरो नै हामीले अलिकति विचार गर्छौँ, किन येशू कन्याबाट जन्मिनु पर्यो। अर्को चाहिँ येशू कुमारीबाट जन्मनुको उद्देश्य र महत्त्व के हो। अब तपाईँलाई सर्वप्रथम फिलिपी 2:5-7-8 येशू चाहिँ मानिसको रूप लिएर जन्मिनु भयो। यहाँ त्यो कुरो पावलले लेख्दछ, परमेश्वरको स्वरूपमा भएर पनि उहाँले आफ्नो बराबरी हुने कुरालाई एउटा उहाँले परमेश्वरको बराबरी हुने कुरालाई एउटा पक्रिराख्ने वस्तु जस्तो ठान्नु भएन, तर आफैलाई रित्याइकन कमाराको रूप धारण गरेर तथा मनुष्य भएर जन्मनु भयो। येशू प्रभु चाहिँ परमेश्वर भएर पनि मनुष्य भएर जन्मनु भयो, स्वरूपमा मानिस जस्तै भएर आफैलाई होच्याउनु भयो, मृत्यु समय अर्थात् क्रुसको मृत्यु समय आज्ञाकारी हुनुभयो। यो क्रिसमसको उद्देश्य, किन येशु संसारमा आउनुभयो, मानिसहरूको उद्धारको लागि, हामीले यहाँनिर यो कुरा देख्दछौँ। अनि अर्को कुरा चाहिँ किन येशु चाहिँ कन्या केटीबाट जन्मनु पर्यो, किन येशु मानिस नै भएर जन्मनु पर्यो भन्दाखेरि, अघि हामीले हेरेका थियौँ पहिलो तिमोथी 2:4-5 अघि हामीले हेरेका थियौँ, होइन? येशु नै परमेश्वर र मानिसहरूको बिचको मध्यस्थकर्ता हुनुहुन्छ, मानिसहरू र परमेश्वरको बिच स्वर्ग र के अरे मानिसहरूले उद्धार पाउने एउटै नाम मानिस र परमेश्वरको बिचमा दिएको छ, त्यो चाहिँ येशु हुनुहुन्छ। हामीले प्रेरित 4:12 हेरेका थियौँ। अनि यहाँनिर किन येशु नै त्यो हुनुपर्छ, किन उहाँ चाहिँ कन्याबाट गर्व हुनुभयो भन्ने कुरा चाहिँ हामीले अलिकति हेर्छौँ। किनभनेदेखि मानिसहरू चाहिँ जन्मदाखेरि जब आदम र हवाले पाप गरे, हरेक मानिसहरू त्यसपछि पाप स्वभावमा जन्मे। अनि भजन सङ्ग्रह 51:5 के लेख्छ, साँच्चै म जन्मदा नै पापी थिएँ। दाउदलाई पवित्र आत्माबाट यो कुरा थाहा हुन्छ र उसले भन्छ म जन्मदा पापमा थिएँ, मेरी आमाले मलाई गर्भधारण गरेदेखि नै म पापी थिएँ। अर्कोमा तपाईँलाई म पढ्न चाहन्छु भजन सङ्ग्रह 58:3 यहाँ के लेखेको छ, दुष्टहरू त जन्मदेखि नै भट्केर जान्छन्, गर्भदेखि नै तिनीहरू दुष्ट हुन्छन् र झुट बोल्छन्। त्यसकारणले बाइबलमा एउटा सिद्धान्त के हो, हरेक मानिस जो आदमबाट आउँदछन् पाप स्वभावमा आउँदछन्, उनीहरूको स्वभाव पाप हुन्छ। हामी सबै जन्मदाखेरि हामी पापमा जन्मिन्छौँ, हामीमा पाप गर्ने स्वभाव हुन्छ। त्यही कारणले जबसम्म ख्रिस्टमा विश्वास गरेर नयाँ जीवन पाउँदैनौँ तबसम्म हामीलाई त्यो पाप स्वभावबाट छुटकारा पाउँदैनौँ। नयाँ स्वभाव चाहिँ ख्रिस्टको स्वभाव, अनि जतिजना ख्रिस्टमा छन् ती नयाँ भए, पुरानो बितिगए भनेको त्यही हो। त्यस कारण यहाँ के भयो भनेदेखि मानिसहरूलाई पापबाट बचाउनलाई एउटा शुद्ध पाप रहित बलिदान चाहिन्थ्यो, जुन चाहिँ मानिसबाट जन्मिएको कसैबाट सम्भव थिएन। त्यसै कारणले परमेश्वरले यति ठुलो योजना, यति सुन्दर योजना रच्नु भयो, अनि येशु पाप बिना पाप रहित भएर कन्या केटीमा पवित्र आत्माबाट गर्भधारण भएर उहाँ जन्मयो। ख्रिस्टको जन्म कन्याबाट हुने बारे पुरानो नियममा प्रष्ट भविष्यवाणीहरू हामीले देख्दछौँ। सबभन्दा पहिलो भविष्यवाणी कहाँ छ तपाईँलाई त्यसको बारेमा म यहाँ पढ्न चाहन्छु। त्यस कारणले परमेश्वरले कन्याद्वारा यो गर्नुभयो, येशु प्रभु पवित्र आत्माबाट मरियम कन्या केटी छँदा नै, कुनै मानिससँग सम्बन्ध नहुँदा नै गर्भधारण गरेर उहाँ जन्मनु भयो। त्यस कारणले उहाँ पाप रहित हुनुहुन्थ्यो, मानिसद्वारा आउनुभएको थिएन, उहाँ परमेश्वरद्वारा आउनुभएको थियो। यो कुरो चाहिँ बाइबलमा प्रष्ट छ। त्यही कारणले यो कन्या केटीबाट गर्भधारण हुने कुरा महत्त्वपूर्ण छ, जसले गर्दा पाप रहित बलिदान भएर मानिसहरूको पापबाट उनीहरूलाई छुटकारा दिन सकोस्। त्यस कारणले सबभन्दा पहिलो येशुको जन्मबारे भविष्यवाणी उत्पत्ति 3:15 यहाँ परमेश्वरले यहाँ भन्नुहुन्छ, तेरो र स्त्रीको बिचमा, यो त भनेको छ शैतानलाई, स्त्रीको बिचमा र तेरो सन्तान र स्त्रीको सन्तानको बिचमा म दुश्मनी हालिदिनेछु, अनि त्यसले तेरो शिर कुल्चनेछ। स्त्रीको सन्तान भनेर येशु प्रभुलाई भनिन्छ, किनभने उहाँ पुरुषबाट होइन, परमेश्वरको आत्माबाट आउनुभयो, होइन, अनि त्यसले तेरो शिर कुल्चनेछ, तैँले त्यसको कुर्कुच्चो डस्नेछस्। अनि यो कुरो येशुको बारेमा सबभन्दा पहिलो भविष्यवाणी, अनि ख्रिस्ट जन्म चाहिँ कन्याबाट हुने भन्ने कुरा चाहिँ स्त्रीबाट हुने भन्ने कुराको चाहिँ एउटा उदाहरण हामी यहाँ देख्दछौँ। अर्को चाहिँ तपाईँले उत्पत्ति 12:1-3 हेर्नुभयो भने परमेश्वरले उद्धारको योजनाको लागि अब्राहमलाई चुन्नुहुन्छ। यहाँ हेर्नु भने परमेश्वरले अब्राहमलाई भन्नुभयो, तेरो देश र तेरो कुटुम्ब तथा तेरा पिताका घरबाट निस्केर जुन देश म तँलाई देखाउँछु त्यहाँ जा, अब्राहमलाई बोलाउनुहुन्छ र चुन्नुहुन्छ, होइन, म तँबाट एउटा ठुलो जाति खडा गर्नेछु र तँलाई आशिष दिनेछु, म तेरो नाउँ प्रसिद्ध गराउने छु र तँ आशिषको मूल हुनेछस्, तँलाई आशिष दिनेहरूलाई म आशिष दिनेछु, तँलाई श्राप दिनेहरूलाई म श्राप दिनेछु। अनि यहाँनिर छ, तँद्वारा नै पृथ्वीका सबै कुलले आशिष पाउनेछ। यो येशुको बारेमा परमेश्वरले गर्नुभएको कुरा भविष्यवाणी हो, जुन चाहिँ अब्राहमलाई चुन्दाखेरि उहाँले यो कुरा गर्नुभयो। अर्को भविष्यवाणी थुप्रै छ, तपाईँलाई मैले छोटकरीमा गर्दैछु। अर्को कुरा चाहिँ यहुदा कुल, जो चाहिँ इजरायलीहरूमा 12 कुलमध्ये यहुदाको कुलबाट, यहाँ लेखेको छ, यो चाहिँ उत्पत्ति 49:10 यहुदाको हातबाट राजदण्ड हट्ने छैन। त्यहाँनिर इजरायल देश चाहिँ दुई देशमा विभाजित हुन्छ, नर्थर्न किङडम भन्छ एउटा, चाहिँ यहुदा भनेको चाहिँ साउदर्न हुन्छ, होइन, अनि यहुदा चाहिँ, यहुदाको बारेमा यहाँ भनेको छ, राज्य चलाउनेको लाठी त्यसका खुट्टाका बिचबाट हटाइने छैन, यहुदा कहिले पनि हार्ने छैन, अनि जबसम्म त्यसका मालिक आउँदैनन्, यो मालिक चाहिँ येशु प्रभुको बारेमा भनिएको छ, र जातिहरू उहाँको आज्ञाकारी बन्ने छन्। त्यस कारणले यो यहुदाको कुलबाट येशु आउनुहुन्छ भन्ने कुराको भविष्यवाणी हामी यहाँ देख्दछौँ। अर्को दोस्रो सामुएल 8, विशेष गरी यहाँ 16 मात्रै मैले लेखेको छु, 8-16 तपाईँले हेर्नुभयो भने, अनि त्यहाँ पनि दाउदको घरानामा येशुको उद्धारकर्ताको जन्म हुनेछ भन्ने कुरा तपाईँले पाउनुहुन्छ। तेरा घराना र तेरो राज्य मेरो सामुन्ने सधैँभरि रहिरहनेछ र तेरो सिंहासन सदा सर्वदाको लागि स्थिर रहनेछ। यो दाउदलाई भन्दै हुनुहुन्छ। दोस्रो सामुएल 7:16 म पढ्दैछु, तर 8-16 तपाईँले हेर्नुभयो भने यो कुरा दाउदलाई भनेको कुरा तपाईँले प्रष्ट बुझ्नुहुन्छ। त्यस्तै कुमारीबाट अथवा कन्या केटी गर्भधारण भएर र कन्या केटीबाट एउटा पुत्र मानिसको रूपमा जन्मिन्छ भन्ने कुराको भविष्यवाणी दुरुस्त 740 वर्ष अगाडि यसु जन्मिनुभन्दा अगाडि यसैया 7:14 तपाईँले देख्नुहुन्छ। यसै कारण परम प्रभु आफैले तिमीहरूलाई एउटा चिन्ह दिनुहुनेछ, हेर कन्याले गर्भधारण गर्ने छिन् र तिनले एउटा पुत्र जन्माउने छिन् र उहाँको नाउँ इम्मानुएल राखिनेछ। अनि वास्तवमा यो भविष्यवाणी कति महत्त्वपूर्ण छ, येशु प्रभु जन्मिनुभन्दा 740 वर्ष अगाडि यो भविष्यवाणी भएको छ, कन्या गर्भधारण हुने, उहाँको नाम इम्मानुएल राखिने, अनि उहाँ चाहिँ एउटा मानिसको रूपमा जन्मिनुहुनेछ। अनि यो भविष्यवाणी वास्तवमा हामीले बाइबलमा पुरा भएको देख्दछौँ। अनि तपाईँले मत्ती 1:23 गएर हेर्नुभयो भने यही भविष्यवाणी यहाँ लेखेको छ। त्यहाँनिर स्वर्गदूतले आएर यही कुरा त्यहाँ भनेको छ, हेर कन्याले गर्भधारण गर्ने छिन् र तिनले एउटा पुत्र जन्माउने छिन् र उहाँको नाउँ इम्मानुएल राखिनेछ, जसको अर्थ परमेश्वर हामीसँग। त्यस कारणले येशु प्रभु संसारमा जन्मिनु भएर उद्धारको निम्ति बलिदान भएर सबै कुरा गरिसकेर स्वर्ग जानु भएपछि पवित्र आत्मा जो परमेश्वरै हुनुहुन्छ संसारमा आउनु भएर विश्वासद्वारा हामी जतिजनाले आफ्नो जीवन येशुलाई सुम्पिएर येशुलाई हर कुरामा प्रभु मान्ने गरी हामीले स्वीकारेका छौँ, हामीमा येशु प्रभु पवित्र आत्मामा बस्नुहुन्छ। परमेश्वर हामीसँगको मतलब त्यो। तर 2000 वर्ष अगाडि येशु प्रभु जन्मिएपछि परमेश्वर मानिसहरूको बिचमा आएर रहनुभयो, अनि क्रिसमसले हामीलाई यो कुरा देखायो। अर्को कुरा यसैया 9:6 के लेखेको छ, येशु प्रभु चाहिँ सर्वशक्तिमान परमेश्वर आफै हुनुहुन्थ्यो, किनभने हाम्रो निम्ति एकजना बालकको जन्म भएको छ, हाम्रो निम्ति एकजना छोरो दिएको छ, शासन उहाँको काँधमा हुनेछ, उहाँ अचम्मका सल्लाहकार, सर्व शक्तिशाली परमेश्वर, अनन्तका पिता, शान्तिका राजकुमार कहलाइनु हुनेछ। सो येशु प्रभुको बारेमा उहाँ शक्तिशाली परमेश्वर हुनेछ भन्ने कुरा यहाँ लेखिएको छ। अनि येशु मानिस भएर जन्मनु भयो, तर उहाँ अनन्तका पिता परमेश्वर आफै हुनुहुन्थ्यो। त्यस कारण येशुमा पुरा परमेश्वर र पुरा मानिस हुनुहुन्थ्यो। उहाँ मानिस हुनु पर्यो ताकि परमेश्वरलाई हाम्रो बिचमा उहाँले प्रकट गर्न सक्नु भएको होस्। त्यस कारणले येशुको अर्को उद्देश्य मानिसहरूलाई उद्धार दिनको लागि जुन चाहिँ बलिदानको काम, अर्को उद्देश्य चाहिँ मानिसहरूको बिचमा परमेश्वर को हुनुहुन्छ भनेर परमेश्वरलाई प्रकट गर्ने काम। येशु जो हुनुहुन्थ्यो त्यो परमेश्वर पिताको प्रतिरूप हुनुहुन्थ्यो। अनि तपाईँले युहन्नाको सुसमाचारमा हेर्नुभयो भने जुन बेलामा फिलिपले हामीलाई पिता देखाइदेऊ भनेर भन्दछन्, युहन्ना 14 तपाईँले हेर्नुभयो भने त्यहाँ येशु प्रभुले भन्नुहुन्छ, तिमी पिता देखाइदेऊ किन भन्दछौ, तिमीले त मलाई देखि, जसले मलाई देखेको छ त्यसले पितालाई देखेको छ, किनभने म र पिता एकै हुँ। त्यसैले येशु प्रभु जो क्रिसमसको दिन संसारमा आउनुहुन्छ, उहाँ परमेश्वरलाई प्रकट गर्न आउनु भएको छ भन्ने कुरा हामी देख्दछौँ। पुरानो नियमको भविष्यवाणी ऐतिहासिक रूपमा पुरा भएको कुरा अझै हामी यहाँ हेर्दछौँ। यसैया 40:3 के छ, कसैले बोलाइरहेको एउटा आवाज सुनिन्छ मरुभूमिमा, परम प्रभुको निम्ति बाटो तयार गर, उजाड स्थानमा हाम्रो परमेश्वरको निम्ति मूल बाटो समतल बनाऊ। यो यसैया 40 700 वर्ष चान्चुन अगाडि भएको भविष्यवाणी तपाईँले यहाँ मत्ती 3:3 आएर त्यही कुरो पाउनुहुन्छ बप्तिस्मा दिने युहन्नाको बारेमा। किनभने यी तिनै हुन् जसको विषयमा यसैया अगमवक्ताद्वारा यसो भनिएको थियो, उजाड स्थानमा एकजना कराउनेको आवाज, परम प्रभुको मार्ग तयार पार, उहाँको पथ सोझो बनाओ। देख्नुहुन्छ, अनि त्यो कुरो त्यहाँ पुरा भएको तपाईँले देख्नुहुन्छ। ख्रिस्ट जन्मबारे भविष्यवाणी ऐतिहासिक रूपमा पूर्ण भएको कुरा हामी यहाँ मत्ती एक अध्यायको 18-22-23 मा तपाईँले देख्नुहुन्छ, येशु ख्रिस्टको जन्म यस प्रकारले भयो, उहाँकी आमा मरियमको मग्नी योसेफसँग भएको थियो, तर उनीहरूको विवाह हुन अघि मरियम पवित्र आत्माद्वारा गर्भवती भएकी थाहा भयो। सो तपाईँले यसको बारेमा एकदम येशु प्रभु के अरे गर्भ हुँदाखेरि मरियम बिहे भएको थिएन, पतिसँग भेट भएको थिएन, तर उहाँ गर्व भइन्, त्यहाँ पवित्र आत्मा जो परमेश्वरको आत्माद्वारा गर्व येशु गर्भ रहनुभयो, अनि अगमवक्ताद्वारा परम प्रभुले बोलाउनु भएको के अरे बोल्नु भएको वचन पुरा हुनलाई नै यी सबै कुरा भएका हुन्। यसै अगमवक्ताले भनेको कुरा होइन, पुरा हुनलाई यो भएको भनेर यहाँ मत्तीमा लेखेको छ, हेर कन्याले गर्भधारण गर्ने छिन् र तिनले एउटा पुत्र जन्माउने छिन्, उहाँको नाउँ इमानुएल राखिनेछ, जसको अर्थ हो परमेश्वर हामीसँग, जुन चाहिँ यसैया 7:14 भएको भविष्यवाणी मत्ती 1:18-23 यो पुरा भएको हामी देख्दछौँ। त्यस्तै लुकाले पनि यसको बारेमा लुकाको सुसमाचारमा 2 लेख्नेछन् लेख्दैछन्, योसेफ पनि गालिलको नासरतबाट यहुदियाको बेथलेहेम भन्ने दाउदको सहरमा गए, तिनी दाउदको कुटुम्ब र वंशका थिए, नाउँ दर्ता गराउन आफूसँग मग्नी भएकी मरियमलाई साथमा लिएर गए, मरियम गर्भवती थिइन्। तिनीहरू त्यहाँ भएकै बेला मरियमको बालक जन्माउने बेला आयो, तिनले आफ्नो जेठो छोरो जन्माइन्, उहाँलाई लुगाले बेरेर ढुनमा राखिन्, किनकि तिनीहरूको निम्ति पौवामा ठाउँ थिएन। यो येशुको जन्मको बारेमा यसरी लेखिएको छ। हामीले मरियम कसरी विवाह नहुँदै गर्व भएकी थिइन् पवित्र आत्माद्वारा भनेर हामीले बुझ्दछौँ। तपाईँलाई एउटा अर्को पद म पढ्न चाहन्छु, जुन चाहिँ यो पुरानो नियम लेबीको 20:10 लेखिएको छ। वास्तवमा यो इजरायली यहुदीहरूको नियम के थियो भनेदेखि, यदि कसैले अर्काकी पत्नीसित व्यभिचार गर्यो भने व्यभिचारी र व्यभिचारिणी दुवै मार्नै पर्छ। त्यसको मतलब के थियो, जब मरियम गर्व हुन्छन्, योसेफले त गर्व बनाएको होइन, अब त्यहाँ स्टोरी त छ, योसेफसँग स्वर्गदूत देखा पर्छन् सपनामा, मरियमसँग स्वर्गदूतले कुरा गर्छन्, यो सबै कुरा छ, तर यहाँनिर योसेफले चुपचाप मरियमलाई विवाह गर्छ। सुरुमा उनले त्याग्ने विचार गर्छ, तर जब परमेश्वरले दर्शन दिनुहुन्छ विवाह गर्छ, परमेश्वरले जे जे भन्नुहुन्छ त्यही अनुसार मरियमलाई लिएर जान्छ र येशुको जन्म हुन्छ। यो सबै कुरा हामीले बाइबलमा प्रष्ट देख्दछौँ, कसरी येशु प्रभुको जन्मको बारे यो पवित्र आत्माद्वारा गर्व भएको कुराको बारेमा प्रष्ट हामी जान्दछौँ। मत्ती 1:25 येशुको जन्म नभएसम्म मरियम र येशुको उनीहरू शारीरिक रूपमा अलग्गै बसे, उनीहरूले कहिले पनि सम्बन्ध गरेन। तपाईँलाई म यहाँ 1:24-25 पढ्न चाहन्छु। मत्तीमा योसेफ निन्द्राबाट बिउजे, त्यही निन्द्रामा योसेफलाई जो मरियमसँग मग्नी भएको थियो, स्वर्गदूत परम प्रभुको दूतले उनलाई भने बमोजिम उनले मरियमलाई आफ्नो पत्नीको रूपमा स्वीकार गरे। तपाईँले परमेश्वरको योजना कसरी पुरा भयो यहाँ प्रष्ट देख्नुहुन्छ। मरियमले पुत्र नजमाउन्जेल योसेफले तिनीसँग सहवास गरेनन्, योसेफले उहाँको नाउँ येशु राखे। यो सबै कुरा जो भविष्यवाणीमा भएको थियो त्यही कुरा भएको हामी देख्दछौँ। त्यसैले यो क्रिसमसको कुरा गर्दै गर्दाखेरि वास्तवमा परमेश्वरले मानिसहरूको उद्धारको लागि यति ठुलो उद्धारको काम गर्नुभएको कुरा हामी यहाँ प्रष्ट देख्दछौँ। येशु कन्याबाट जन्मनु पर्ने कुरा चाहिँ वचनमा धेरै ठाउँमा सिकाइएको छ। अनि तपाईँलाई येशु प्रभुको बारेमा अर्को कुरा भन्न चाहन्छु। अघि मैले भन्दै थिएँ येशु साँच्ची नै सर्वशक्तिमान परमेश्वर हुनुहुन्छ। पावलले कलसी 1:15-17 येशुको बारेमा के भन्छन्, येशु अदृश्य परमेश्वरको प्रतिरूप, सारा सृष्टिका जेठा हुनुहुन्छ, किनकि उहाँमा नै सबै थोक सृष्टि भएका थिए। त्यसको मतलब येशु सृष्टिकर्ता आफै हुनुहुन्थ्यो। स्वर्गमा र पृथ्वीमै माथि भएका दृश्य अदृश्य थोकहरू, चाहे सिंहासनहरू, चाहे प्रभुत्वहरू, चाहे प्रधानताहरू, चाहे अधिकारहरू, सबै थोक उहाँद्वारा र उहाँकै निम्ति सृजिएका हुन्। येशूले सृष्टि गर्नुभएको उहाँको निम्ति, उहाँ नै सबै कुरा भन्दा अगाडि हुनुहुन्छ र उहाँमा नै सबै कुरा बाँधिएर रहेका छन्। यो कुरा येशू प्रभुको बारेमा पाउलले यहाँ भनेका छन्। त्यसैले अर्को कुरो, पाउलले चाहिँ येशूलाई प्रभुको रूपमा, उद्धारकर्ताको रूपमा, उहाँ चाहिँ पुनरुत्थान बौरी उठ्नु भएको कुराको रूपमा स्वीकारेका छन्। जुन चाहिँ परमेश्वरको वचनमा भविष्यवाणी भए अनुसार, जुन समयमा भनेको थियो त्यही समयमा, यहाँ मसँग समय नभएर तपाईँलाई मैले अझै भविष्यवाणीको बारेमा, येशू प्रभुले एउटा गधा चढ्ने कुरा, त्यो पनि भविष्यवाणी भएको थियो। येशू क्रुसमा मर्नु हुँदाखेरि उहाँको हड्डी नभाँचिने कुरा, उहाँ बौरी उठ्ने कुरा, यो सबै कुरा पुरानो नियममा लेखिएको कुरा नयाँ नियममा गएर पुरा भएको हामी देख्दछौँ। त्यसैले येशूको कुरा गर्दै गर्दाखेरि कुनै पनि कुरा, कुनै धर्ममा, कुनै अरू कुरामा यस्तो पाइँदैन। यो किन यस्तो भयो भने, यो केवल परमेश्वर आफैले यो सबै मानिसहरूको उद्धारको लागि गर्नुभएको थियो। अनि यहाँ मत्ती 1:18-20 अघि हामीले पढिसक्यौँ, येशू ख्रिस्टको जन्म यस प्रकारले भयो। उहाँकी आमा मरियमको मग्नी योसेफसँग भएको थियो, तर तिनीहरूको विवाह हुन अघि मरियम पवित्र आत्माद्वारा गर्भवती भएकी थाहा भयो। तर जब उनले यी कुरा विचार गर्दै थिए, सपनामा परम प्रभुका दूत देखा परेर उनलाई यसो भनेर भने, योसेफ दाउदको छोरा, तिम्री पत्नी मरियमलाई स्वीकार गर्न नडराऊ, किनभने जो तिनको गर्भमा हुनुहुन्छ उहाँ पवित्र आत्माद्वारा हुनुहुन्छ। योसेफलाई यो कुरा त्यहाँ भनिएको हुन्छ। त्यसकारणले येशूको बारेमा हामीले यो कुरा देख्दछौँ। अनि भविष्यवाणीको कुरा गर्दै गर्दाखेरि तपाईँलाई यो अर्को पद पढ्न चाहन्छु। हेर, कन्या गर्भधारण गरेकी छिन् र तिनले एउटा पुत्र जन्माउने छिन् र उहाँको नाउँ इमानुएल राखिनेछ, जसको अर्थ परमेश्वर हामीसँग। येशू प्रभुको जन्मको बारेमा यो सबै कुरा लेखिएको छ, अनि त्यो कुरा हामी देख्दछौँ। येशू प्रभु साँच्ची नै आत्माबाट गर्भधारण हुनुभएको हो भन्ने कुरा हामी प्रष्ट यहाँ देख्दछौँ। पवित्र आत्माबाट गर्भधारण हुनुभएको हो भन्ने कुरा हामी प्रष्ट देख्दछौँ। त्यस्तै यहाँनिर लुकाले पनि यसको बारेमा अझै प्रष्ट पार्दछन् कि येशू साँच्ची नै पवित्र आत्माबाट गर्भधारण हुनुभएको। बुझ्नुहुन्छ, एउटा कुरा हामीले अहिले भर्खरै के हेऱ्यौँ, येशू कन्या केटीबाट जन्मिनु भयो, किनभने पवित्र आत्माबाट। किन जरुरी थियो? मानिसको उद्धारको लागि पाप रहित व्यक्ति बलिदान हुनु पर्थ्यो, जुन केवल यो उपायबाट मात्रै हुन्थ्यो। अनि परमेश्वरले आफ्नो पुत्र यसरी संसारमा मानिस हुन पठाउनु भयो, जो येशू कन्या केटीमा गर्भधारण भएर जन्मिनु भयो, पाप रहित हुनुहुन्थ्यो र सबै मानिसहरूको निम्ति सही बलिदान उहाँले चलाउन सक्नुभयो र हाम्रो पापको दण्ड तिरिदिनु भयो। अनि यहाँनिर लुकाले लेख्छन्, यिनी तिनी एउटी कन्या केटी कहाँ गए जसको मग्नी दाउदको घरानाको योसेफ भन्ने एकजना मानिससँग भएको थियो, तर कन्याको नाउँ मरियम थियो। अब हेर, तिनले गर्भधारण गर्छौ र एउटा छोरो जन्माउने छौ र तिनले उहाँको नाउँ येशू राख्नेछौ, यो स्वर्गदूतले भनिरहेछ, होइन? त्यसपछि यहाँनिर अझै प्रष्ट पारेको कुरा, मरियमले यो 34 पदमा इन्ट्रेस्टिङ खालको एउटा त्यतिखेरको वास्तविक प्रश्न उनले गर्छिन्। मरियमले स्वर्गदूतलाई भनी, यो कसरी हुन सक्छ, किनकि म एक कन्या हुँ, यो प्रश्न होइन, कसरी मबाट बच्चा जन्मिन्छ, यो त म त कन्या नै छु, म बेगरै छैन। अनि स्वर्गदूतले तिनलाई जवाब दिए, पवित्र आत्मा तिमीमा आउनु हुनेछ र सर्वोच्चका शक्तिको छाया तिमी माथि पर्नेछ, यसै कारण जो जन्मनु हुनेछ उहाँ पवित्र अर्थात् परमेश्वरका पुत्र कहलाउनु हुनेछ। येशूको जन्मको बारेमा र उहाँ पवित्र आत्माद्वारा नै गर्भ भएको, यो सबै येशूको आमा मरियम चाहिँ कन्या केटी भएको कुरा यी सुसमाचारका पुस्तकमा प्रष्ट पारिएको हामी यहाँ देख्दछौँ। अनि त्यही कारणले येशू शुद्ध र पवित्र हुनुहुन्थ्यो भन्ने कुरा हामी बुझ्दछौँ। अर्को चाहिँ, कन्याबाट जन्मिनेको मुख्य उद्देश्य के थियो? हामीले अघि अलिकति भनिसक्यौँ त्यसमा, येशू कुमारीबाट जन्मनुको उद्देश्य के थियो भन्दाखेरि, हामी यहाँ हेर्दछौँ येशू संसारमा आउनुभएको, युहन्ना 1:18 के छ, परमेश्वरलाई कसैले कहिले देखेको छैन, पिताको साथमा हुनुहुने एक मात्र पुत्रले उहाँलाई प्रकट गर्नु भएको छ। यहाँ के भनेको छ, संसारमा येशू जन्मनु भएको पहिलो कारण के हो, पितालाई प्रकट गर्न अथवा परमेश्वर मानिसहरूको बिचमा चिनाउनलाई, नत्र मानिसहरूले परमेश्वरको भाषा पनि बुझेन, पापको कारणले उहाँलाई सुन्न पनि सकेन। मानिस र परमेश्वरको बिचमा ठुलो खाडल थियो, त्यसले गर्दा मानिसमा मृत्यु थियो। तर येशु परमेश्वरलाई मानिसहरूको बिचमा प्रकट गर्न आउनुभयो, नत्र भने परमेश्वरलाई चाहिँ अरू कसैले देखेको छैन। त्यही कुरो हामी यहाँ देख्दछौँ। तपाईँलाई मैले पहिलो तिमोथी 2:5 पढ्छु, किनकि परमेश्वर एउटै हुनुहुन्छ, परमेश्वर र मानिसहरूको बिचमा मध्यस्थ पनि एउटै हुनुहुन्छ, येशु ख्रिस्ट मध्यस्थताको रूपमा मानिस र परमेश्वरको बिचको खाडल पूर्णलाई, सम्बन्ध गाँसिदिनलाई, उहाँ सम्बन्ध गाँस्नको लागि उद्धारकर्ता भएर आउनुभयो। त्यस कारणले येशु साँच्ची नै उद्धारकर्ता हुनुहुन्छ। उहाँ परमेश्वर हुनुहुन्थ्यो र उहाँ मानिस पनि हुनुहुन्छ, त्यो कुरा हामी यहाँ देख्दछौँ। अर्को चाहिँ हिब्रू 2:14-16 सिद्धिन लाग्यो, किनकि छोराछोरीहरू मासु र रगतका सहभागी भएका हुनाले उहाँले पनि त्यही स्वभाव लिनुभयो। येशू प्रभु मानिस बन्नु भएको कारण के थियो, मानिसहरू मानिस मासु र रगतका थिए, त्यसैले उहाँ पनि त्यही मासु र रगतमा आउनुभयो, ताकि मृत्युद्वारा नै मृत्युको शक्ति भएकोलाई अर्थात् दियाबलसलाई उहाँले नष्ट गरून्। किनकि साँच्चै नै उहाँले स्वर्गदूतको होइन तर अब्राहमका सन्तानको वास्ता गर्नुहुन्छ। अनि येशू प्रभु, यहाँनिर हिब्रूले के भन्छ भने, येशू मानिसबाट जन्मिनु भयो किनभने मानिसहरूलाई बचाउनु पर्थ्यो, अनि स्वर्गदूतको भन्दा पनि येशूले मानिसहरूको वास्ता गर्नुभयो भनेर यहाँनिर लेखिएको छ। यो हिब्रूमा त्यो कुरा हामी देख्दछौँ। अर्को चाहिँ येशू प्रभु संसारमा आउनुभएको कुरा, थुप्रै अरू पदहरू छ, तर तपाईँलाई मैले 1-2 पद मात्रै पढिरहेको छु। रोमी 8 के लेखा छ, 19:22-23, सृष्टि बडो उत्तकण्ठले परमेश्वरको पुत्र प्रकट हुने कुराको प्रतीक्षा गर्दछ। हामी जान्दछौँ सारा सृष्टि अहिलेसम्म एकसाथ प्रसव वेदनाको दर्दना अन्तर्नाद गरिरहेछ, एउटा सङ्कष्टमा पर्खिराखेको छ। सृष्टि मात्र होइन तर हामी आफै पनि, जसमा पवित्र आत्माको पहिलो फल छ, सन्तानको रूपमा ग्रहण गरिनलाई अर्थात् हाम्रो देहको उद्धारको निम्ति प्रतीक्षा गरेर हामी आफै पनि भित्रभित्रै दर्दनाद गर्दछौँ। त्यसैले उहाँ यो दर्दनाद गर्नेहरूलाई, उद्धार पाउन पर्खिराखेकाहरूलाई, सुस्केर हारिराखेकाहरूलाई बचाउनलाई आउनुभयो, त्यो उहाँको उद्देश्य थियो। येशु प्रभु कुमारीबाट जन्मिनुको अर्को महत्त्व को बारेमा हामीले 1-2 पद यहाँ हेर्दछौँ। मानिसको स्वभाव लिएर उहाँ आउनुभयो, जसले गर्दाखेरि मानिसहरू जो पापमा थिए उनीहरूलाई पाप रहित बलिदानको रूपमा बलिदान हुन सक्नुभयो। त्यही कारणले पवित्र आत्माबाट एउटा कुमारीमा उहाँ गर्व हुनुभयो, जसले गर्दाखेरि उहाँले मानिसहरूको निम्ति बलिदान हुन सक्नुभयो, किनभने उहाँमा पाप थिएन, होइन। अनि हिब्रू 13:8 के छ येशूको बारेमा, येशू ख्रिस्ट हिजो आज सदा सर्वदा एकनाश हुनुहुन्छ। परमेश्वर सधैँ एकनाश हुन्छ, हामी बदलिन्छौँ तर परमेश्वर कहिल्यै बदलिनु हुन्न। अनि अर्को कुरो, यो सबै जुन येशूको बारेमा यो सुसमाचार जो हाम्रो बिचमा छ, यो सबै एउटा रहस्यको कुरा हो, तर यहाँनिर लेखिएको छ 1 कुरन्थी 4:1 पावलले भन्छ, यसरी मानिसले हामीलाई ख्रिस्टका सेवक र परमेश्वरका रहस्यका भण्डारे ठान्नु भएको छ। तपाईँ र म जसले ख्रिस्टलाई ग्रहण गर्छौँ, उहाँको सुसमाचार अरूलाई पुर्याउने भण्डारेको भूमिका हामीले खेल्नुपर्छ। अनि अहिले हामीले भर्खरै यहाँ हेरेको थियौँ कि परमेश्वर कहिल्यै नबद्लिने, येशू नबद्लिने हुनुहुन्छ, हामी बद्लिन्छौँ। अनि एउटा कुरा के हामी बुझ्छौँ भने, जुन प्रतिज्ञा, जुन योजना उहाँले अब्राहमदेखि अझ उत्पत्ति 3:15 गर्नुभयो, उहाँले पुरा गर्नुभयो, हामीहरू पुरा गर्दैनौँ। इजरायलीहरूले जतिचोटि परमेश्वरको के भन्छ त्यो करार गरेका छन्, फेरि फेल भएका छन्, तपाईँले त्यही कुरा देख्नुहुन्छ, तर परमेश्वरले कहिल्यै बदलिनु भएको छैन। अनि परमेश्वर साँच्ची नै बेतलेहेममा जन्म लिनुभयो, मानिसहरूले उनीहरूले गर्नुपर्ने कुरा नगरे पनि परमेश्वरले कहिल्यै मानिसहरूलाई छोड्नु भएन, अनि उहाँ पाप रहितको रूपमा आउनुभयो। अनि येशूको जन्म जो सत्य र साँच्ची नै विश्वास गर्न जरुरी छ यदि हामीले उहाँमा उद्धार पाउने हो भनेदेखि. अनि अघि सुरुमा तपाईँलाई मैले यसको बारेमा भनेको थिएँ, रोमी 10:9 हामीले यो येशु जो संसारमा हामीलाई उद्धार गर्न आउनुभयो हामीले उहाँले दिने उद्धार पाउनु हो भनेदेखि हरेक व्यक्तिले येशुलाई प्रभु हो भने आफ्नो मुखले स्वीकार्नुपर्छ. अनि परमेश्वरले उहाँलाई मरेकाहरूबाट जीवित पार्नुभयो भने आफ्नो हृदयमा विश्वास गर्यो भने तिम्रो उद्धार हुनेछ. अनि वास्तवमा येशुलाई प्रभु भनेर स्वीकार्ने कुरा चाहिँ वास्तवमा एकदमै गहिरो कुरा हो. कतिचोटि मान्छेहरूले यहाँ मैले तपाईँहरूलाई कहिलेकाहीँ भन्ने गर्छु नि, हामी मुखले चाहिँ क्रिस्चियन भन्छौँ, जीवन जिउने कुरामा चाहिँ अक्रिस्चियन होइन. अङ्ग्रेजीमा मैले भन्दाखेरि यसो भन्छु, प्रोफेसिङ क्रिस्चियन, प्र्याक्टिसिङ एथिस्ट. भनेको चाहिँ मुखले चाहिँ क्रिस्चियन तर जीवन जिउने चाहिँ अक्रिस्चियन, धर्मै नमान्ने जस्तो. अनि अझ अहिलेका मानिसहरू त सबै होइन, कतिचोटि म यो राजनीति गर्ने क्रिस्चियनहरू देख्यो भने मलाई कस्तो लाग्छ भने उनीहरूले साँच्ची नै परमेश्वरलाई विश्वास गरेका छन् कि छैन जस्तो लाग्छ. किनभनेदेखि परमेश्वरको इच्छा नै यो संसारमा सबभन्दा ठुलो कुरा हो. तपाईँ र मेरो नाम धन यो सबै कुरा सेकेन्डरी हो, मुख्य कुरा तपाईँ र म येशूमा हुनु पर्यो. यदि तपाईँ र ममा सानो कुरा पनि भिन्न हुन थाल्यो भने तपाईँ र मलाई येशूले तपाईँ र मैले येशूलाई प्रभु स्वीकारेको हुँदैन. तपाईँ र मैले पापै गरिरहेछ, रुपियाँ पैसामा गलत काम गरिरहेछ, कुनै पनि कुरामा गलत, लोभ घमण्ड ईर्ष्या. येशूले भन्नुहुन्छ परमेश्वरलाई प्रेम, छिमेकीलाई प्रेम. तर हामीले छिमेकीलाई प्रेम गर्नुको सट्टा घृणा गर्यो भने के हुन्छ? परमेश्वरको इच्छा पुरा भएन नि. येशू एउटा कल्पनाको पात्र मात्रै हुनुहुन्थेन, उहाँ साँच्ची वास्तविक मानिस भएर जन्मिनु भयो. फिलिपी 2:7 पावलले भन्छ, आफैलाई रित्यानिकन कुमारको रूप धारण गरेर मनुष्य भएर जन्मनु भयो. येशू प्रभु मानिस भएर आउनुभयो तर परमेश्वर आफै हुनुहुन्थ्यो ताकि हामीले उद्धार पाउन सकौँ होइन. अनि स्वर्गको पितालाई देखाउनलाई होइन, हाम्रो पाप हामीबाट हटाएर उहाँको बलिदान जो उहाँ पाप रहित हुनुहुन्थ्यो द्वारा उहाँले हामीलाई बचाउनु भयो. त्यसैले येशू प्रभु संसारमा आउनु भएको कुरा एउटा परमेश्वरको योजना थियो. विश्वास गर्ने येशु प्रभुलाई प्रभुको रूपमा नमानिकन उहाँलाई विश्वास नगर्नेहरू साँच्ची नै क्रिस्चियन हुनै सक्दैनन्. अनि मत्ती 11:28-29 के छ? ये सबै थाकेका र बोझले लादेका हो, म कहाँ आओ? म तिमीहरूलाई विश्राम दिनेछु. मेरो जुवा आफूमाथि ल्याऊ र मसँग सिक, किनभने म विनम्र कोमल हृदय छु. अनि तिमीहरूको आफ्नो आत्मा तिमीहरूले आफ्नो आत्मा आत्मामा विश्राम पाउनेछौ, किनकि मेरो जुवा सजिलो र मेरो भारी हलुको छ. येशु प्रभुले यो कुरा भन्नुभएको छ, उहाँमा हामीले भरोसा गर्नु पर्यो, उहाँमा हामीले विश्वास गर्नु पर्यो, उहाँको जुवा हामीले लिनु पर्यो. अनि यो कुरो उहाँले भन्नुभएको छ. त्यस्तै तपाईँले युहन्ना 1:12-13 तपाईँले हेर्नुभयो भने युहन्नाको सुसमाचार 1:12-13 के लेखेको छ थाहा छ तपाईँलाई? युहन्ना 1:12 अघि मैले घरिघरि तपाईँलाई दोहोऱ्याएको थिएँ यो कुरा, यहाँ एकचोटि पढ्नु मन लाग्यो मलाई. यहाँनिर यस्तो कुरा लेखिएको छ, जतिले उहाँलाई ग्रहण गरेर उहाँको नाउँमाथि विश्वास गरे उहाँले तिनीहरूलाई परमेश्वरको सन्तान हुने अधिकार दिनुभयो. उहाँलाई विश्वास गर्ने र उहाँलाई ग्रहण गर्ने, अनि म जहिले पनि यो 13 पनि पढ्ने गर्छु, त्यो उहाँलाई विश्वास गरेर ग्रहण गरेर परमेश्वरको सन्तानको अधिकार पाउनेहरू चाहिँ रगतद्वारा, शरीरको इच्छाद्वारा, कुनै मान्छेको इच्छाद्वारा जन्म लिएको होइन तर परमेश्वरबाट जन्मिएका हुन्छन्। त्यस कारण एउटा अर्को महत्त्वपूर्ण कुरा तपाईँले सम्झिनुपर्छ, संसारमा 2000 अगाडि मानिसको रूपमा येशु जन्मनु भयो बेतलेहममा, अनि उहाँले सबै उद्धारको काम गरेर स्वर्ग जानुभयो. आज उहाँलाई विश्वास गरेर ग्रहण गरेर तपाईँ र मेरो हृदयमा येशु जन्मनुहुन्छ, हामी उहाँमा जन्मिन्छौँ अनि हामीमा त्यो जीवन हुन्छ। त्यसकारणले त्यसपछिको कुरा तपाईँलाई एउटा पढ्न चाहन्छु, त्यसपछि हामी सिद्धाउँछौँ। यो एउटा पढ्न चाहन्छु। धेरै भविष्यवाणीहरूको बारेमा हामीले पढ्यौँ, तपाईँलाई मैले अरू भविष्यवाणी पनि मसँग धेरै थियो, हामीसँग समय छैन, तर यो भविष्यवाणी चाहिँ अझै पुरा हुनु बाँकी छ। जब येशु प्रभु सबै कुरा सिद्धाएर जब तिनीहरूले उहाँ जाँदै गयो अनि उहाँ चाहिँ स्वर्गमा उचालिनु भयो, बौरी उठ्नु भएपछि, चेलाहरूलाई सिकाएपछि, होइन, अकाट्य प्रमाणहरू दिइसकेपछि, जाँदै गर्नुभएको एकटक लगाएर आकाशतिर हेरिरहेका थिए। जब येशु प्रभु उचालिनु भयो, अचानक सेतो पोसाक लगाएका दुईजना मानिस तिनीहरूको नजिक खडा भए। तिनीहरू दूत थिए, होइन, तिनीहरूले भने, गालिलका मानिस हो, तिमीहरू किन आकाशतिर हेर्दै उभिरहेका छौ? यही येशु जो तिमीहरूबाट स्वर्गमा लगिनु भयो, अहिले जसरी तिमीहरूले उहाँलाई स्वर्गमा जानुभएको देख्यौ, त्यसरी नै उहाँ फेरि आउनुहुनेछ। त्यसकारणले उहाँलाई हामीले विश्वास गरेर, उहाँमा भरोसा गरेर हामी जीवन पाउन सक्छौँ अनि उहाँ स्वर्गमा उचालिनु भएको जस्तै गरी आउनुहुनेछ। तर तपाईँ र मैले आज येशूलाई प्रभुको रूपमा ग्रहण गरेर आफ्नो जीवन दिएका छैनौँ भनेदेखि हामी तयार हुँदैनौँ उहाँलाई रिसिभ गर्नलाई, होइन, उहाँ आउँदै गर्नुभएको। त्यसैले यो क्रिसमस को बारेमा हामीले जुन चाहिँ हेऱ्यौँ, येशु एउटा कन्याबाट जन्मिने भविष्यवाणीहरू भएको प्रमाणित कुराहरू हामीले हेऱ्यौँ, अब यो भविष्यवाणी पनि पुरा हुनेवाला छ। तर तपाईँ र मैले उहाँलाई भरोसा गरेर, उहाँलाई प्रभु मानेर आफ्नो जीवन सुम्पिँदाखेरि मात्र हामी तयार हुन सक्छौँ। तर तपाईँ र मैले आफ्नो जीवन उहाँलाई सुम्पिया छैनौँ, हामी आफ्नै इच्छा जे मन लाग्छ त्यही गरेर हिँड्छौँ भनेदेखि चाहिँ हामी तयार छैनौँ। त्यसकारणले हामी आफैलाई जाँचौँ। यो क्रिसमसको समय पहिलो हामी आफ्नो जीवनमा परमेश्वरले यति ठुलो उपकारको काम गर्नुभएको छ, त्यसको लागि उहाँलाई धन्यवाद दिने, उहाँलाई महिमा दिने। अर्को कुरो आफैलाई जाँच्ने, र तेस्रो कुरो चाहिँ हाम्रो वरिपरि हाम्रा इष्टमित्र, साथीहरू, परिवारहरू, छिमेकीहरू जो छन् उहाँलाई नचिन्ने, येशूको बारेमा उनीहरूले सुन्न सकुन्, जसले गर्दा उनीहरूले पनि उहाँले दिने जीवन पाउन सकुन्। येशूलाई विश्वास नगर्ने परमेश्वर कहाँ जानु सक्दैन। बाटो, सत्य र जीवन म हुँ, म बाहेक कोही पिता कहाँ जानु सक्दैन, यो कुरो येशू प्रभुले भन्नुभएको छ। अनि मानिसहरूलाई येशूमा डोर्याउने काम हरेक मान्छेलाई गर्नलाई येशूले आज्ञा दिनुभएको छ। अनि तपाईँलाई चुनौती दिन्छु म, तपाईँ जसले यो कुरा गर्नुभएको छैन, अहिलेसम्म सोच्नु भएको छैन, विचार गर्नुहोस् यो क्रिसमसमा। यो क्रिसमस केवल यो रमाउने होइन, कतिजना मान्छेहरूले क्रिसमस मनाउँदाखेरि अन्य जातिहरूले पनि पसलहरूमा, होटेलहरूमा ट्री राख्छ, अझ गतिलो गतिलो त्यो वाइनको बोतलहरू, रक्सीका बोतलहरू राखेका हुन्छन्। नथिङ टु डु विथ क्रिसमस। द क्रिसमस चाहिँ हामीलाई जीवन दिन परमेश्वरको प्रेमको उपहार स्वरूप येशु मानिसबाट जन्मिनु मात्रै भएन, उहाँले सबै काम गरिसक्नुभयो, अहिले स्वर्गमा परमेश्वरको दाहिने बाहुलीमा हुनुहुन्छ। अनि तपाईँ र म जसले येशूलाई आफ्नो प्रभु स्वीकारेका छौँ, हामीलाई आनन्दको कुरा हो, किनभने यो बडो आनन्दको सुसमाचारको सन्देश हो। उहाँले हामीलाई आफ्नो छोराछोरीको रूपमा ग्रहण गर्नुभएको छ। परमेश्वरलाई धन्यवाद भएको होस्।